हेलो अनि नमस्ते भन्दै आइपुगे जिरे तपाईँकै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनको कुराको यो अर्को अध्याय लिएर र म हुँ तपाईँको आफ्नै हँसिलो रसिलो अनि चिटिक्क परेको जिग्री सबिन टुपी पालेर
सबिन जिग्री सँगसँगै म पनि छु है साथी म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा र मेरो तर्फबाट पनि तपाईँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ है साथी
अब कहाँ हाम्रो तर्फबाट भनेको के करुणा जिग्री सविता र रसीको तर्फबाट पनि धेरै धेरै स्वागत छ हाम्रो प्यारो प्यारो जिग्रीलाई त्यो पनि भन न
सही हो सबिन तिम्रो कुरा पनि
अनि त बरु सुन न करुणा जिग्री मैले आज कार्यक्रममा तिम्रो लागि अनि हाम्रो प्यारो प्यारो जिग्रीको लागि एउटा गजबको कुरा लिएर आएको छु के
तिमीले के लिएर आएको छौ भनेर गेस गरम सबिन मैले
ल गर त कतिको मिल्दो रहेछ तिम्रो गेस थाहा पाउनु म पनि तिमीसँग कतिको आइक्यू रहेछ भनेर
पख है त सबिन मेरो विचारमा नि तिमीले साथीले हामीलाई माया गरेर पठाउनु भएको जीवन भोगाईको कुरा चाहिँ लिएर आएका छौ के
ओहो करुणाजी ठ्याक्कै मिलायो त हो तिमीले त हैट्माने यार मैले तिमीलाई त
देख्यौ त कसरी मिलाउने रहेछु मैले बरु भन त कहाँको साथीको जीवन भोगाई लिएर आएको छौ भनेर अनि उहाँको जीवन भोगाई पनि सुनाइहाल
ल करुणाजी आज चाहिँ हामीलाई चितवनको जिग्री सिमरन छेत्रीले समान्त शीर्षकको कविता पठाउनु भएको छ र उहाँको कविता चाहिँ यस्तो छ सुन
ल ल सबिन
तिमी त भन्छौ महिला र पुरुष बराबर हो तिमी त भन्छौ महिला र पुरुष बराबर हो चामल र कनिका सराबर हो चामल र कनिका सराबर हो यसै पनि तिमीलाई थाहा नहुँदो हो म छाटिएकी कनिका अनि तिमी सङ्लो चामल यसै पनि तिमीलाई थाहा नहुँदो हो म छाटिएकी कनिका अनि तिमी सग्लो चामल तिमीले देखेका छौ कहिले चामल र कनिका सँगै मिलाएर पकाएको तिमीले देखेका छौ कहिले चामल र कनिका सँगै मिलाएर पकाएको
आहा कस्तो राम्रो कविता चितवनको साथी सिमरन छेत्री यति मिठो रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद र आगामी दिनमा पनि यहाँको यस्तै रचनाको हामी अपेक्षा गर्दछौँ है
पक्कै पनि र जिग्री सिमरनले जस्तै आफ्नो कथा कविता गीत गजल वा आफ्नो जीवनको कुरा हाम्रो कार्यक्रम मार्फत आफू जस्तै जिग्रीले सुनाउन चाहनुहुन्छ भने सुन्नुहोस् है त यो रेडियो सन्देश
मेरो कथा साथीसँग मनका कुरा मार्फत
साथी के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि ठेगाना रहेको छ facebook.com/ssmkradio
करुणाजी अब चाहिँ ढिला नहेर्कन आजको घनेर तिलकको कथा नै सुन्ने हो कि
नहुने भन्ने त कुरै छैन कि सबिन बरु तिमी म अनि हाम्रो प्यारो प्यारो साथी मिलेर सुनिहालौ आजको कथा
मान्छे कायदाको है रुमाल धोएर गाउँको सबैले चिट्ठाको टिकट किन्यो है बाबा हो रुमाल धोएर हेर्दै हेर्दै सबै टिकट बिक्री भयो त हौ अझै होस् यसपालिको दासी चाहिँ कायदाको हो नि हो
देखिस् त मेरो ट्रिक त्यही भएर मेरो सङ्गत गर भनेको तँलाई खाली त्यही बिर्खे बिर्खे भन्दै पछि लाग्छस्
अब यस्तो दामीको ट्रिक लिएर आउने भए पो अरू बेला पनि तैँले भनेको मान्नु रुमाल धोएर चाहिने नचाहिने काम गर्दै हिँड्छस् तु अनि कसर थप्पड लाउन मन लाग्छ कि मलाई त
अझ पाए तै नभन है नत्र एक सुक्का पनि नपाउलास्
अच्छा पाउँदैन मैले एक सुक्का तेरो सब कुरा थाहा नभएको हो र मलाई हेरै दिल कि रुम्माल धोएर मैले त भनिदिएको छु नि फेरि तैँले मसँग बेमानी गरिस् भने नि भोलि फेरि नराम्रोसँग फाँसा त पार्छस् नि तँ चिनेको छौ तैँले मलाई
ल ल सर्पले दुध खुवायो आफैले टोक्छ भन्थे तँ पनि त्यस्तै नगर्न बरु अब के गर्ने कसो गर्ने प्लान बनाऊ न टिकट त सबै बिक्री भइहाल्यो क्या अरे
लिएर बल्ल ठिक ठाउँमा आइस् क्या तँ रुमाल धोएर मसँग नि ट्रिक छ क्या ट्रिक तर प्लान बनाउनु भन्दा पहिला हतिर्का हो रुमाल धोएर भन् त कति पैसा उठेको छ लु भन् त
कति हुनु नि अब टोटल 30,000 उठेको छ अब तँलाई र मलाई ठ्याक्क आधा आधा 15,000
लु गजब होला ओहो रुम्मल धोएर अब हेर्थिले कि पर्सि चिट्ठामा मान्छेलाई नि उपहार दिनै पऱ्यो त्यही भएर यसो गरौँ पहिलो र दोस्रो पुरस्कारमा ठुलो र सानो गरी दुईवटा खासी दिइहालौँ, दुईवटा खासी दिउँ है, अनि रुममा गएर तेस्रो पुरस्कारमा चाहिँ कुखुराको भारी दिउँ, हुन्छ कि त्यो लु भन्त रुममा गएर?
त्यो त हुन्छ के गर्ने, तर खसी र कुखुरा जुटाउने चाहिँ कहाँबाट? फेरि उठेको पैसा सबै खसी किन्नमै खर्च भए, हामीलाई नाफा कहाँबाट हुन्छ?
टाल्ने गुवाच कास्तो कुरो गर्छ भने नि काले पैसा तिरेर किन्छ र अब फटाफट शान्ति काकाकोमा जाने हो, कुरा गर्ने हो, अनि काकालाई हल्का पैसा दिएर टक्कटक्क कुरा मिलाएर पर्सि फुलपातीको दिनमा गाउँलेको अगाडि चाट्ट भालेर खसी देखाएको जस्तो गर्ने हो। तर बुझिस् उपहार भने चाहिँ आफ्नै पल्टमा कुल्याउने हो क्या, तालाई रुममा दिएर।
दामी आइडिया, ल कस्तो मजा आयो भने। तर काकाले मानेन भने के गर्ने नि?
मानेन भने त्यो काका मात्र छ त्यो गाउँमा खासी पोको पाल्ने, अरूलाई नै मनाउने हो, नभए भारी गाउँमा गएर मान्छेलाई फकाउने हो, ल्याउने हो रुममाल भएर। फेरि भारी गाउँमा नि तेरो खानेको नाम कति चर्चामा छ भन्ने कुरा तँलाई के थाहा, रुममाल भएर।
हो नि, त्यही त, दुईवटा खसी तँलाई फ्रीमै दिन्छन् होला पारी गाउँका मान्छेले आँखा चिम्लेर।
हाल्लु धेरै नाचिस किन, तँ कुरुको नै हिँडे हाल्ला रुममाल भएर।
कहाँ जान लागेको दाई तपाईँहरू? फेरि यो तिलकेसँग तपाईँ कसरी?
अच्छा बाटुली त कसरी आइस?
कसरी हुनु, बाटै बाटो हिँडेर आएको, अनि तपाईँ चाहिँ फटासँग किन?
त मलाई फटा भन्छ बाटुली?
फटालाई फटा नभनेर के भन्ने त?
के भएको फेरि, त किन बढी भएको बाटुली? खुर्कन घर जा त, गइहाल त रुममा गएर।
ल ल, तर मलाई तपाईँको यो तिलकसँग हिँडेको मन परेकै छैन है दाई।
ला ला, नगर के नगर त, खुर्कन घर जा त रुममा गएर। ओइ तिलके, ल हिँड्छौ छौ,
ल ल ल हिँड हिँड जा।
होइन, यो के कुरा गर्दैछौ है फटा, म यस्तो काममा तिमीहरूलाई साथ दिन्न, अनि तिमीहरूले पनि यस्तो बदमासी गऱ्यौ भने पछि सबै गाउँलेलाई भनिदिन्छु।
ए काका, सुन्नुहोस् न राम्रोसँग, यसमा तपाईँको पनि फाइदा छ के?
फाइदा चाहे छैन मलाई फटा काम गरेर फाइदा लिन, हुँदैन भने चाहिँ हुँदैन, मबाट यस्तो काम हुँदै हुँदैन, जाओ तिमीहरू।
हेतेरिका काका, रुममाल धोएर नारिसाउनुहोस् न कि, हाम्रो अब यति ह्यान्सम काकालाई रिसाएको पाट टाकी सुहाउँदैन के, हो कि होइन भान्दा यति लागि रुममाल धोएर?
हो सही हो नि,
त्यही त यति हाँसिलो अनि गुरु अनुहार रिसाउँदा राम्रो देखिन है काका, थप थप भालेको अनुहारलाई थप थप बाल्न नि दिइराख्नुहोस् न के रुममाल धोएर मेरो काका।
नगर है बढी धेरै किलो कुरा नगर बस्छ।
हात्तिरेको काका, हात्तिरेका मरिजौ के, साथी कुरा भनेको के मैले, रुममा गएर काका जस्तो मान्छे आफूभन्दा ठुलो बाटासँग पनि ठट्टा गर्छौ त हामी,
त्यही त।
त्यसो भए किन यस्तो नचाहिने कुरा लिएर आएको म कहाँ?
नचाहिने कुरा होइन के काका, राम्रो नै हो। अब हेर्नुहोस् काका, यो गाउँभरिको सम्पन्न मान्छे को भनेर सोध्यो भने औला तपाईँतिर सोचिन्छ कि सोचिन्न? तपाईँभन्दा धनी मान्छे अरू कोही छन् त यो गाउँमा?
छैन छैनन्, त्यो त कोही पनि छैनन् नि।
हो त, रुममाल भएर मान्छेको मुखमा दिमागमा गाउँको धनी गण्य मान्ने मान्छे को त भनेर सोच्दा टक्कै तपाईँको नाम आउँछ के, नाम पैसा र इज्जतले सम्पन्न हाम्रो काकाले छोराहरूको लागि यति सहित गर्नु पऱ्यो नि, झन् यति ठुलो आश लिएर आइरहेछौ हामी रुममाल धोएर।
बढी नकराऊ है, बढी नकराऊ तिमीहरू।
हो के काका, यसमा तपाईँको पनि फाइदाको कुरा छ, तपाईँले पर्सि एक दुई घन्टाका लागि खसी दिनुभयो भने तपाईँले जति भन्नुहुन्छ त्यति पैसा दिन हामी तयार छौँ।
हो त, फेरि दसैँको बेला छ, पाहुनापात आउँछन्, टिका टालो पनि गर्नै पर्यो, अब अलिकति दक्षिणा पनि दिनै पर्यो, यताबाट आउने पैसाले सहायक हुन्छ के काका रुममाल धोएर?
अब मलाई पैसा के कमी छ यस्तो काम गर्नलाई, भन्दा फटाओ।
हे काका रुममाल धोएर, केही दुःख नगरी दसैँ जस्तो बेलामा तपाईँको घरमा लक्ष्मी आउँदैछ के काका, अब यत्तिकै फर्काउनुहुन्छ त लक्ष्मीलाई? यसो सोच्नुहोस् त रुममाल धोएर, हामी त अरूसँग पनि यो कुरा भन्न जान सक्थ्यौँ नि, तर तपाईँलाई नै फाइदा होस् भनेर पो आएको त रुममाल धोएर, अब तपाईँले नि विचार गर्नुहोस् है काका।
त्यही त भनेको, यस्तो मौका फेरि आउँदैन है काका।
साँच्चै हो त
आच्या काका रुम्मल भएर झुटो कुरा किन बोल्नु हो काकासँग हाम्रो वचन खेर जाँदैन कि काका
हो काका बरु चिट्ठा खोल्ने दिनमा खसी उपहार पाउने भाग्यशाली विजेता भनेर तपाईँकै नाम पारौँला अनि तपाईँलाई पैसा पनि आउने आफ्नो खसी झन् फिर्ता पनि हुने
ल ल ल त्यसो भए मलाई 5,000 ल्याऊ अनि मुख बन्द गरौँला
आफै भइहाल्छ नि काका रुम्मल भएर ला यो 2,000 राख्नुहोस् यो चाहिँ खासीको भएन अनि बाँकी पैसा चाहिँ पछि सबै काम कुरो टाकटुक्क सकेपछि दिन्छौ हुन्छ नि काका
ल ल ल तर पैसा अनि मेरो खसी मै कहाँ फिर्ता आउनुपर्छ नि मसमा बेइमान गऱ्यो भने फेरि राम्रो हुँदैन है केटा हो
आच्या काका के भनेको रुम्मल धोएर केही बेइमान हुँदैन कि धन्न नमान्नु रुम्मल धोएर तपाईँकै नाममा खसी उपहार पार्ने भएपछि त अरू कसरी लिन पाउँछ होइन तपाईँ दिल कि
हो नि भने ल काका हामी ढुक्क भयौँ है त पर्सि बिहानै खसी ल्याइदिनु होला है ओहो यो भर्खरै बासेको भाले चाहिँ कसको हो नि गजब गरेछ ल
मेरो घरमा बासेको भाले मेरो नभएर तेरो हुन्छ त डाका किन चाहियो तँलाई
पर्सि बेलुका पर पर भुटेर मासु खानलाई भन्न भएन त्यही चिट्ठामा खसीलाई जस्तै उपहारमा राख्नलाई हो के यसलाई पनि ल्याउनु पर्छ है पर्सि काका
सही कुरा गरिस् तिलाई ए काका बरु यस कुरा खासीको बाँकी 3,000 पैसा चाहिँ साङ्गै दिउँला रुम्माल धोएर भाले पनि ल्याउनु है फेरि अहिले चाहिँ हामी गाउँ है त रुम्माल धोएर
है के हो कि यिनीहरू फसाद पार्यो भने बर्बादै हुन्छ
ल केटा हाम्रो प्लान अनुसार सबै कुरो मिल्यो रुम्माल धोएर अब बजारतिर जाउँ हिँड अब मेरो अलिकति किनमेल पनि गर्नु छ अस्ति मायालुको लागि पछ्यौरी हेरेको थिएँ कि बजारमा अब पैसा नभएर यतिकै आएँ तर आज चाहिँ किन्छु किन्छु त्यो पछ्यौरी रुम्माल धोएर
हे त पनि कति मायालु मायालु भनिरहेको छ कहिले काहीँ त साथीभाइसँग रमाइलो गर्नु नि बरु आज यसो ठर्रा ड्राई मारिदिउँ न
है कहाँ ठर्रा ड्राई मार्ने कुरा गर्छस् त रुम्माल धोएर हुँदैन हुँदैन
कहाँ मैले धेरै खानेकुरा गरेको है कहिले काहीँ चाडबाडको बेलामा त अलिकति खाउँ न हो साथीभाइलाई रमाइलो पो गरौँ भनेको त
अब खोइ यार अब के भन्ने ल ल हिँड्छौँ जे गरे नि गरौँ ल तर सुन् न पहिला चाहिँ मायालुको लागि पछ्यौरी किनिदिने हो म त बुझिस्
ल ल ल ल बरु सुन त्यो चिट्ठामा उपहार पाउने मान्छे छ नि हामीले फिक्स गरे अनुसार तेरो जिम्मा छ है चिट्ठा बनाउने अलिक मजाले ध्यान दिएर चिट्ठा बनाएस म चाहिँ अरू कुरा हेर्छु
ल ल कति चिन्ता गर्छस् कि रुम्माल भएर यो मेरो काममा राम्ररी गरिहाल्छु नि
बर्बादै हुन्छ
ए ल ल चिट्ठा खेल्ने ल ल ल आइज आइज
बर्बादै हुन्छ नि ओहो मेरो चिट्ठा पर्ला कि नपर्ला परेन भने त बर्बादै छ नि हो
त्यही त मैले त झन् 2-3 टिकट किनेको छु एउटा पनि परेन भने त खत्तमै हुन्छ नि
तृतीय पुरस्कार यानि कि यो कुखुराको भालेको लागि बोला प्रदान गरेर चिट्ठा टिप्दैछौ बरु कागी रुममा गएर ल तपाईँले नि एउटा चिट्ठा टिपिदिनुहोस् त लु
मैले पो टिप्ने बाबु
हो त काकी तपाईँले नि टिप्नु चिट्ठाको मामला छ हामीले चिट्ठा टिप्यो भने त फेरि आफ्नो मान्छेले जित्न लागेको यसो गर्न लागेको उसो गर्न लागेको भन्ने कुराहरू आउँछन् पछि रुम्माल भएर त्यस्तो कुरा सुन्नुभन्दा त अब तपाईँले नि टिपिदिनुहोस् होइन
त्यसलाई
चिट्ठा टिपेँ
रुम्माल भएर काकी त्यो चिट्ठा खोलेर भित्र कति नम्बर लेखेको रहेछ हेर्नुहोस् त
यो त 177 नम्बर पो छ त
ल कोही छ कोही छ 177 नम्बर हुने ल बोलिहालौँ है आफ्नो भागमा परेको भाले उठाएर लानु
ओहो मेरो त अर्कै नम्बर छ परेन बुहारी तिम्रो पो पऱ्यो कि हेर त
कहाँ दाइ मेरो पनि परेन त अर्कै नम्बर छ
ए कोही पनि बोल्दैन यो मेरो नम्बर पनि होइन
कोही पनि उठाउँछ के हो मैले बनाएको चिट्टा पो हो त, कहाँ यिनीहरूलाई कुखुराको भाले खाने चिट्टा पर्थ्यो त, हामीले यो नम्बरको चिट्टा बिजिक्री छैन,
त्यही त भनेको बुद्ध मान्छेहरू,
त्यही त
ए बुहारी हामी मध्ये कसैलाई पनि चिट्टा परेन, ल अर्को टिपा त कि परि पो हाल्छ कि,
हुन्छ दाई अँ ल यो टिपे, यो 65 नम्बरको चिट्टा छ,
ओहो 65 नम्बरको चिट्टाले, यो त मेरो नम्बर हो, मलाई त भाले गरे
अच्छा, अरे कसरी हुन्छ भाइ यस्तो रुममा गएर भाइ तिलेके
ओए गनी के हो यो चिट्टा त अर्काले पर्यो नि,
हात्तीको रुममा गएर हान मिस्टेक भयो होला हौ, मैले राम्ररी हेरेर बनाएको पो चिट्टा हो,
ल्याउन सन्तराम दाइ त्यो भाले दिनुस् त यता,
के गरेर लाग्यो यो त मेरो भाले हो,
हैन न लानुस् लानुस् दाइ कि
बरु त्यसको पैसा दिउँला के, खसी पाउने तपाईँ नै हो, तपाईँले 3000 जति पनि त बाँकी छ क्यार दिन,
दोस्रो चिट्टाको उपहार चाहिँ खासी छ है, मज्जाको खासी ल काकी, चिट्टा टिपी हाल्नुहोस् त ल,
ल ल बुहारी अब ढिला नगरी अर्को चिट्टा टिप त,
अँ हुन्छ, अँ यो चिट्ठामा 201 नम्बर छ,
ल मार
होइन हामी के भएर आएको छ रुममा गएर अन्त के भन्छ यो काकीले,
ओए भने के गरेको तैँले, के हो यो चिट्टा तैँले आज सिधै डुबाउनु भयो सर,
ए ल ल ल सन्त भाइ खसी यता ल त यता ल्याऊ त, ल ल यो पटक दसैँ चाहिँ बब्बाल हुने भयो, होइन कता लाल लागेको मेरो खसी, त्यो 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 खसी मेरो हो, ए ए यता ल्याऊ यता ल्याऊ, ए फटा ए तिमीहरूले अस्ति के भनेर म कहाँबाट खसी ल्याएको थियो, यो सब के हो,
रुममा गएर ए काका तपाईँ चुप लाग्नुहोस् न,
के चुप लाग्नु,
सुन्नुहोस् न मेरो कुरा
के न सुन,
हामी सबै मिलाउँछु क्या पछि,
कहिले कुरो तेरीमा
फटाउनुहोस् न कि,
तेरो यो 2000 यो मेरो यो 15 धारीको खसी आउँछ,
होइन कि चुप लाग्नुहोस् त,
पहिले मलाई उल्लो बनाउनु खोजे के हो,
त्यही त के कुरा गर्छ नि दाइ,
ए काका तपाईँ चुप लाग्नुहोस् न, सबै कुरा मिलाउँछु भन्दैछु त, ए तपाईँ चुप लाग्नुहोस् न,
किन चुप लागेर बस्छ, लाग्दैन 2000 पैसा ल, अरूलाई खसी सिद्धैमा अरूलाई खुवाउनु खोज्छस्, तिमीहरूलाई ठग, अस्ति खसी पाउने नाममा मेरै नाम राख्छु, 2-3 घन्टाको लागि खसी देखाइदिनु पर्यो भनेको होइन, अहिले गाउँलेलाई मेरो खसी सिद्धैमा बाँड्छौ तिमीहरू,
खासमा यो काकाले उल्टै हामीलाई खसी पाउने नाममा मेरो नाम पारिदियो भन्नुभयो, अनि म तिमीहरूलाई पैसा दिउँला पनि भन्नुभएको थियो,
तिमीहरूलाई डाका हो उल्टै मैले पो दोष लाउन खोज्छौ, के हेर
हेर्नुहोस् पहिला मेरो कुरा सुन्नुहोस् तपाईँहरू, म यहाँ मेरो कोही दाई अनि साथीहरूलाई बचाउन आएको होइन, जसरी घने दाई र तिलकले तपाईँहरूलाई ठगेको कुरा थाहा पाउनु भयो त्यो मैले नगरेको भए तपाईँहरूले थाहा पनि पाउनु हुँदैन थियो होला, ए तर के भन्न खोजे कि बाटोले अलि बुझ्ने गरी भन् त, काकी दाई खासमा अस्ति मैले घने दाई र तिलकलाई सँगै हिँडेको देखेको
थिएँ,
त्यही बेला नै उनीहरूले केही न केही खराब गर्छन् भन्ने मलाई शङ्का लागेको थियो, अनि हिजो त घरमा दाइले चिट्टा बनाउँदै गरेको देखेको थिएँ, पछि दाई नभएको बेलामा चिट्टा खोलेर हेर्दा त सबै आफ्नो आफ्नो मान्छेलाई मात्रै चिट्टा बनाएको थाहा पाएँ,
यस्तो पो गरेर रहेछन् त,
त्यही भएर त्यतिखेर नै चिट्टा बदलेर मैले नयाँ चिट्टा बनाएँ र अहिले तपाईँहरूको भागमा खसी भाले पर्यो, तर यदि मैले मेरो दाई भनेर केही नगरेको भए तपाईँहरूले थाहा नै पाउनु हुँदैन
थियो, त्यो त हामीले थाहा पाउँदैन थियौँ,
हो अनि तपाईँहरू ठगिनु हुन्थ्यो कि हुँदैन थियो भन्नुहोस् त, मैले मेरो दाइको लागि सपोर्ट गर्न आएको जस्तो अझै पनि लागिरहेको छ होला,
त्यसो भए अब के गर्ने त, यिनीहरूलाई यत्तिकै त छाड्नु भएन नि। हामीले यत्रो पैसा तिरेर चिठा किनेका छौँ।
मलाई त मेरो पैसा फिर्ता चाहिन्छ चाहिन्छ भनिदिएको छु, होइन भाइ जम्मा गरेर पैसाले झन् चिठा किनेको
हो त। अझ झन्डै यिनीहरूलाई मेरो खसी र कुखुराको भाले पनि झ्वाम पारेका थिए फटाहरू।
तपाईँ पनि नकराउनुहोस् काका, घने दाई र तिलक सँगसँगै तपाईँ पनि दोषी हुनुहुन्छ। आफ्नो फाइदाको लागि तपाईँले पनि उनीहरूको साथ दिनुभयो होइन? हो, यो सन्ताराम दाईलाई पनि छोड्नु।
मैले केही पनि गरेकै छैन, मलाई केही नगर है, मैले भनेको छ, म निर्दोष छु।
सबैजना सुन्नुहोस् न, सबैजना सुन्नुहोस्, मेरो विचारमा अब घने दाई तिलक र सन्ताराम काकाले सबैसँग माफी माग्नुपर्छ र घने दाई अनि तिलक भएर सबै गाउँलेको पैसा फिर्ता दिनुपर्छ। ल त्यसो गरे हुन्छ कि हुँदैन भन्नुहोस् त सबैजना।
हाम्रो पैसा फिर्ताउनु भयो त भइहाल्छ नि, तर हाम्रो पैसा फिर्ताउनु पर्यो नि त।
हाम्रो
पैसा फिर्ताउनु पर्छ, हुँदैन त्यसो चाहिँ हुँदैन,
दिनुपर्छ।
हाम्रो पैसा त फिर्ताउनु पर्छ।
घने दाई एकदम राम्रो काम गर्नुभयो है तपाईँले, मैले त्यति बेला नै तपाईँलाई भनेको होइन तिलकको सङ्गत नगर्नु भनेर। चाडपर्व आयो भन्दैमा आफ्नो स्वार्थको लागि सारा गाउँलेलाई ठग्ने है तपाईँहरूले। तपाईँ जस्तो पनि मेरो दाई, तपाईँहरू जस्तो पनि डाँडाखरको युवा क्लबको सदस्य, छि यस्तो काम गर्नु अघि तपाईँले एकचोटि पनि सोच्नु भएन है आफ्नो परिवारको अनि क्लबको बारेमा?
बाटोले बहिनी मलाई माफ गरिदिए है, मैले त हेर न पैसाको लोभमा केही पनि कुरा नसोचेर यो काममा लागे रुमाल धोएर। तर म यस्तो मान्छे चाहिँ होइन नि बाटोले, तँलाई पनि थाहा छ नि होइन त, रुमाल धोएर। तर यो पालि हेर्ने के भयो के भयो, मैले त यस्तो गलत काम गर्न पो पुगेँ त।
मलाई थाहा भएन केही कुरा, अब सबै गाउँलेको पैसा फिर्ता दिनुहोस् अनि माफी माग्नुहोस् दाई।
हुन्छ हजुर, सबैजनालाई म एकदमै भित्री हृदयदेखि नै सारी भन्छु, म रुमाल धोएर। मैले गणना हुने काम गरेँ दसैँको बेलामा, अलिअलि पैसा कमाउने आशले मैले तपाईँ सबैलाई ठग्न खोजेँ, मलाई माफ गर्नुहोस्। म अबदेखि यस्तो काम कहिल्यै गर्दिनँ रुमाल धोएर।
हो, म पनि यस्तो काम गर्दिनँ, म तपाईँहरूको पैसा फिर्ता गरिदिन्छु।
ल त्यसो भए घने दाई र तिलकले सबैको पैसा तिर्नुहुन्छ, अनि दसैँको बेला, चाडपर्वको बेला या कुनै पनि बेला एक अर्कालाई ठगी गरेको पाएमा आउने दिनहरूमा हामी कसैलाई पनि छोड्ने छैनौँ, र ज जसले ठगी गर्न साथ दिन्छ र त्यो मान्छेलाई पनि साथ दिने छैनौँ र कारवाही गर्छौँ भनेर सबैजनाले वाचा
गरौँ।
होइन, यो घने के भएको होला, क्लबमा लागेर गाउँठाउँको विकासमा अघि बढिसकेको मान्छे फेरि तिलकको सङ्गतमा लागेर यस्तो पनि गर्ने हो?
त्यही त भनेको सबिन, झन् तिलकले पहिला नराम्रो काम गर्दा पुलिसकोमा लैजानुपर्छ भन्ने पनि उही नै त थियो नि, ल ओके होइन भन त। अब अहिले चाहिँ आएर केही पैसा हुन्छ भन्दैमा यस्तो ठगी काम गर्नु त हुँदैन नि।
त्यही भनेको, अब आफ्नो केही चाहना पुरा गर्नको लागि यसरी गाउँलेलाई झुक्काउने वा ठग्नु त राम्रो होइन नि, हो कि भन न।
अझै हेर न, मलाई त उनीहरूको फटाइ देख्दा हाँसै उठेर आउँछ भन्यो, तर धन्न पछि उनीहरूले हामीले गल्ती गर्यौँ र आइन्दा यस्तो गल्ती दोहोऱ्याउँदैनौँ भनेर सबै सामु माफी मागे र चिट्टाको पैसा पनि फिर्ता गर्ने कुरा गरे नि। हो, त्यो चाहिँ एकदमै राम्रो लाग्यो है मलाई।
तर हेर न, जहिले पनि यस्तै नराम्रो काम गरिराख्ने हो भने त घने र तिलकलाई पछि गएर कसले विश्वास गर्छ भन त।
त्यो त हो नि सबिन, तर धन्न बाटुली जस्ता मान्छे पनि हाम्रो गाउँठाउँमा छन् जसले कुनै नराम्रो काम हुँदैछ भने रोक्नको लागि अग्रसर हुन्छन्। नत्र हेर त, आज सबै गाउँलेलाई घनेर तिलकले ठगिहाल्थे नि, लौघेन भन त।
हो नि गरुना झिरी, धन्न उसले तिलक र घनेको कुरा सुने र घनेर तिलकले चिट्टाको नाममा गाउँलेलाई ठग्न सक्छन् भन्ने कुरा बुझेर सबैलाई भने।
हो नि सबिन, र यसरी अर्कालाई झुक्काएर पैसा खानु भनेको त भ्रष्टाचार गरेको नि भयो नि, लौघेन भन त।
हो नि गरुना झिरी, झन् क्लबमा लागेको युवाहरूले त यो भ्रष्टाचार विरुद्ध कार्यक्रम गरेर भ्रष्टाचार रोक्नु पर्नेमा उल्टै भ्रष्टाचार गरेको चाहिँ राम्रो लागेन है मलाई त।
त्यो त मलाई पनि मन परेको छैन के सबिन, तर कम्तीमा घने र तिलकले भ्रष्टाचार किन गर्नुहुन्न वा अर्काको पैसा खानुहुन्न भनेर बुझे नि। हो, त्यो चाहिँ मलाई राम्रो लाग्यो के। र अझ मलाई त के लाग्छ भने नि, अबदेखि चाहिँ घने र तिलकले पक्कै पनि यस्तो गर्दैनन् होला के।
मलाई पनि यही विश्वास गर्नु न, किनकि उनीहरूले भ्रष्टाचारले गाउँ मात्र नभएर देश नै बिगार्छ भनेर जुन कुरा बुझे नि, हो त्यही कारणले गर्दा अबदेखि उनीहरूले यस्तो गर्दैनन् जस्तो लाग्छ के मलाई त, होइन झिग्री।
अनि थाहा छ सबिन, मलाई आजको कथा सुनेर मेरो गाउँको एउटा कुरा चाहिँ याद आयो भने।
के कुरा भन न करुणा।
के भने नि सबिन, हाम्रो गाउँमा पनि यसरी नै एकजना दाईले दसैँ र तिहारको मौका पारेर चिट्टा खोल्ने कार्यक्रम राख्नु भएको थियो के। अनि जुन दिन चिट्टा खोल्नु पर्ने हो नि त्यही दिन चाहिँ त्यो दाई इन्डिया पो भागेर जानु भएछ भने
त्यसपछि के भयो नि करुणा?
अन्त के हुनु नि सबिन, सबैजना निराश भएर घर फर्के, अनि पछि नि जब त्यो दाई गाउँ फर्केर आउनुभयो आएकै दिन सबैजना मिलेर पुलिसको जिम्मा लगाइदिए गाउँले।
ए
अनि त्यसपछि त हाम्रो गाउँमा कसैले पनि ठग्ने हिम्मतै गरेका छैनन् के सबिन।
कस्तो राम्रो। अनि करुणा तिमीले याद गरेको छौ दसैँ तिहार जस्तो चाडपर्वको समयमा चिट्ठा खोल्ने मान्छेहरूलाई झुक्काएर ठग्ने काम धेरै हुन्छ नि, त्यही भएर हामी चना खुर्नु एकदमै आवश्यक छ है यस्तो चाडपर्वको बेलामा चाहिँ।
हो नि, अझै यसपालि त कोरोना भाइरसको महामारी छ, यस्तो बेलामा चिट्ठाको नाममा मानिसहरू भेला हुने समूह बनाएर तास खेल्ने लगायतका कामहरू त झन् गर्दै गर्नु हुँदैन है।
हो नि, किनभने त्यसरी हामीले भेला हुने गर्यौँ र भौतिक दूरी कायम गरेनौँ भने त संक्रमणको दर त झन् बढेर जान्छ नि, त्यसमा त्यो अहिले संक्रमण बढेको बढै छ हो कि भन न करुणा।
एकदमै हो नि सबिन, त्यही भएर पनि हामी सुरक्षित भएर सचेत भएर चाहिँ यसपालिको चाडपर्व मनाउन एकदमै आवश्यक छ के।
हो नि, र त्यही भएर चाहिँ यस्तो बेलामा चाहिँ संक्रमणको दर बढ्न नदिनको लागि चाहिँ स्थानीय तहको भूमिका चाहिँ झन् महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ क्या करुणा मलाई त।
त्यो त एकदमै हुन्छ नि सबिन, स्थानीय तहहरूले आफ्नो स्थानीय तहमा जोखिम नियन्त्रणको लागि प्रयासहरू गर्ने गाउँलेहरूलाई सचेत बनाउने हो भने चाहिँ केही हदमा भए पनि यो संक्रमणलाई नियन्त्रण गर्न चाहिँ सकिन्छ जस्तो लाग्छ कि मलाई चाहिँ।
हो नि, अझ स्थानीय तहले त गर्न सक्ने कुराहरू त के पनि छन् भन्दाखेरि नि होइन, उहाँहरूले चाहिँ हुन्छ नि अत्यावश्यक काम बाहेक चाहिँ बाहिर ननिस्किनको लागि आग्रह गर्न सक्नुहुन्छ, अझ आफन्तहरूकोमा पनि जानु पर्यो भने कसरी जाने, भौतिक दूरी कसरी कायम गर्ने भन्ने बारेमा पनि सचेतना चाहिँ जगाउनु पर्छ जस्तो लाग्छ कि कर्णजीजी मलाई त।
पक्कै पनि हो नि सबिन, बरु सुन न हामीले यही विषयमा कुराकानी गरिरहँदा नि डडेलधुराको हाम्रो सामुदायिक सञ्चार कर्मी साथी ममता भट्टले अमरगढी नगरपालिका डडेलधुराका प्रमुख विपिन ओझासँग कुराकानी गरेर स्थानीय तहहरूले भाइरसको जोखिम नियन्त्रणको लागि के कस्तो प्रयास गरिरहेका छन् भनेर बुझ्नु भएको छ। बरु उहाँले पठाउनु भएको त्यही कुराकानी नै सुनौ न, हुँदैन?
भइहाल्छ नि करुणाजीजी।
अहिले स्थानीय तहमा कोरोना भाइरसको संक्रमणको अवस्था कस्तो छ?
अमरगढी नगरपालिकामा केही दिन पहिला एकजना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको थियो, त्यसका कारणले केही दिन हामीले कार्यालय समेत पुरै सिल गरेर राख्यौं र त्यो सिलसिलामा करिब 119 जनाको स्वाब टेस्ट गरेका थियौं, सबैको नेगेटिभ नै निस्केको छ। अहिले नागरिकहरू 3 जति पोजिटिभ हुनुहुन्छ।
जसो अब दसैँ तिहार जस्ता चाडपर्व नजिकिएको छ, चाडपर्वलाई लक्षित गरेर चाहिँ कसरी सुरक्षा सतर्कता अप्नाउनु भएको छ यहाँहरूले चाहिँ?
केही रिस्क यति बेला बढेको छ, विभिन्न मुलुकबाट नागरिकहरू भित्रिँदैछन्। हिजो मात्रै एकजनामा कोरोना पोजिटिभ देखिएको छ, उहाँ भारतको बम्बईबाट आउनुभएको थियो। यसरी बाहिरबाट आएका नागरिकहरूलाई निगरानीमा राख्ने, उहाँहरूलाई काउन्सिलिङ गर्ने र छुट्टै बस्नु लगाउने, केही दिन परिवारबाट छुट्टै बस्नु लगाउने, पीसीआर टेस्ट गर्ने कुरामा हामी अगाडि बढेका छौँ।
जस्तो जिल्ला बाहिर वा विदेशबाट आएका व्यक्तिहरूका लागि चाहिँ क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्था के कसरी गरिराख्नु भएको छ?
अहिले राज्यको मापदण्डले पनि छुट्टै क्वारेन्टाइन आइसोलेसन बनाउने भनेको छैन, तर पनि हामीले बनाएका छौँ केही ठाउँहरूमा। तर धेरै नागरिक नभएका कारणले गर्दा त्यहाँ अहिलेसम्म बसेका नागरिकहरू होम क्वारेन्टाइनमा बसेका छन् भने संक्रमितहरू पनि कोही अस्पतालको आइसोलेसनमा बसेका छन् त कोही होम आइसोलेसनमा बसेका छन्।
जस्तो स्थानीय तहको छुट्टै क्वारेन्टाइन अथवा आइसोलेसनको व्यवस्था कतिको तपाईँले गर्नु भएको छ?
त्यो व्यवस्था गरिएको छ, तर पनि नागरिकहरू सकेसम्म सेवा गर्ने कुराहरूमा पनि अलि अप्ठ्यारो फिल गर्छन्। त्यस कारणले जोसँग साधन स्रोत छ अथवा घरमै बस्ने पर्याप्त कोठाहरू छन् त्यसमै उनीहरू बस्नु बढी मन पराउँछ।
कतिपय नागरिकहरू चाहिँ अब होम क्वारेन्टाइन अथवा होम आइसोलेसनमा बस्ने भने पनि घरमा गइसकेपछि नबसेको पनि देखिन्छ, यहाँहरूले त्यसको लागि निगरानी कतिको गर्नु भएको छ?
अब सम्बन्धित ठाउँहरूमा निगरानी गर्ने कुराहरू पनि प्रयास भएको छ। जति बेला धेरै नागरिकहरू हुनुहुन्थ्यो हामीले अमरगढीमा 17-18 क्वारेन्टाइनहरू पनि निर्माण गरेका थियौँ, विद्यालयहरूलाई त्यसको रूपमा प्रयोग गरेका थियौँ। अहिले केही घटेको छ, केही सहज भएको छ, त्यसैले सम्बन्धित ठाउँमा निगरानी राख्ने कुरा, अब त्यो घर परिवारकै मान्छेहरू पनि सचेत हुन्छन्, वरपरका मान्छेहरू पनि, कोही नयाँ नागरिक गाउँ टोलमा आएको छ भने त्योबाट अलिक सावधान भएर नै बस्ने गरेका छन्।
अब कोरोना भाइरसको संक्रमण फैलिन नदिन र सुरक्षित तरिकाले चाडपर्व मनाउनको लागि चाहिँ आम नागरिकले के कस्ता कुरामा ध्यान दिन आवश्यक देख्नुभयो तपाईँले?
अब यति बेला चाडपर्वको बेला हामी जहाँ बसेका छौँ सगभग त्यही मनाउने हो, यति बेला केन्द्रीकृत हुनुपर्ने जरुरी छैन, बाहिर रहेका नागरिकहरू पनि सबै घरतिर आउनुपर्ने, एक ठाउँमा जमघट गर्नुपर्ने जरुरत छैन, सम्बन्धित ठाउँमा बस्दा अझ उपयुक्त हुन्छ भने। अर्कोतर्फ यो कोभिडको प्रभावले गर्दा मान्छेको आवत जावतका कारणले यातायातका साधनहरूमा मार्फत संक्रमण बढ्ने बजारमा भिडभाड हुने बजारमा संक्रमण बढ्ने भएकाले सकेसम्म यो सावधानी अपनाएर विशेष चाडपर्वहरूलाई फोकस नगरिकन सामान्य ढङ्गले नै मनाउन उपयुक्त लाग्छ।
तपाईँले चाहिँ आम नागरिकलाई अब आफूले सुरक्षित भएर चाडपर्व मनाउनुको लागि चाहिँ के कस्तो तरिकाले जनचेतनामूलक कार्यक्रम अथवा कसरी सचेत गराउँदै आउनु भएको छ?
अब यसमा एकातिर हाम्रा विभिन्न सञ्चार माध्यम मार्फत पनि सन्देश दिइरहेका छौँ भने अर्कोतर्फ हामीले अडियो मेसेज पनि पठाउने गरेका छौँ। सँगसँगै जुन हाम्रा स्वास्थ्य कर्मीहरू जनप्रतिनिधिहरू सबै हुनुहुन्छ उहाँ सबैको भूमिका अब नागरिक लामो समयसम्म कोभिडको प्रभाव रहेका कारण केही सचेत सावधान आफै पनि भइसकेका छन् र हाम्रा स्वास्थ्य कर्मी जनप्रतिनिधिहरूले पनि यो सन्देश अरू कार्यक्रमका सिलसिलामा पनि प्रवाह गरिरहेका छन्।
यसै सन्दर्भमा चाहिँ आम नागरिक अथवा आम सञ्चार माध्यमसँग पनि तपाईँले समन्वय सहकार्य गर्नुभएको छ?
स्वाभाविक रूपमै विभिन्न सञ्चार माध्यम मार्फत हाम्रा सन्देशहरू प्रसारण भइरहेका छन्, प्रकाशन भइरहेका छन् र यो साझा दायित्व साझा कर्तव्य हो। त्यस कारण सबैले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्छ र कोभिड विरुद्धको जुन महामारी छ यो महामारीबाट यो संयुक्त लडाइँमा एकताबद्ध भएर लाग्नु नै पर्छ। यो सबैको दायित्व र कर्तव्य पनि हो।
ओहो करुणाजी, कोरोना भाइरसको जोखिम फैलिन नदिनको लागि अमरगढी नगरपालिका डडेलधुराका स्थानीय तहले गरेको तयारी देखेर एकदमै खुसी लाग्यो क्या मलाई त। उहाँहरूले कति मजाले स्थानीयहरूलाई जनचेतना जगाउने, क्वारेन्टिनको व्यवस्थापन गर्ने लगायतका कामहरू गरिरहनु भएको रहेछ र आफ्नो कुरा भनिदिनु भएकोमा अमरगढी नगरपालिका डडेलधुराका प्रमुख विपिन ओझालाई धेरै धेरै धन्यवाद र उहाँको कुरा रेकर्ड गरेर पठाउनु भएकोमा सामुदायिक सञ्चार कर्मी झिग्री ममता भट्टलाई पनि धेरै धेरै धन्यवाद छ है।
त्यही त भनेको सबिन, यसरी सबै स्थानीय तहले दसैँको समयमा बढ्न सक्ने कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्न सकारात्मक कदमहरू चाल्ने र नागरिकले पनि स्थानीय तहका सकारात्मक कदमलाई साथ दिने हो भने त सुरक्षित तरिकाले चाडपर्व मनाउन सकिन्थ्यो नि ल, हो कि होइन भन त?
त्यो त एकदमै हो नि करुणा जी, जबसम्म स्थानीय तहका गतिविधिलाई नागरिकले साथ दिँदैनन् वा भनौँ न युवाहरूले साथ दिँदैनन् भने तबसम्म स्थानीय तहको विकास त हुनै सक्दैन नि, चाहे त्यो कोरोना भाइरस नियन्त्रणको कुरामा होस् या अन्य कुरामा। त्यसमा त्यो अहिले चाडपर्वको बेलामा त यो कोरोनाको संक्रमणलाई रोक्नको लागि अथवा कम गर्नको लागि त हामी युवाहरूले त झन् हातेमाल गरेर हिँड्नुपर्छ नि स्थानीय तहसँग, हो कि भन न करुणा जी?
एकदमै हो नि सबिन, त्यसैले अहिले फैलिरहेको कोरोना भाइरसको संक्रमण र आउँदै गरेको दसैँ तिहार छठ जस्ता चाडपर्वको समयमा पनि हामी सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्दै सुरक्षा सतर्कता अप्नाउन संयमता कायम गर्न चाहिँ एकदमै धेरै आवश्यक छ है।
हो नि करुणा जिग्री, अझ मेरो विचारमा त किशोर किशोरी तथा युवा जिग्रीको भूमिका यसमा झन् धेरै हुन्छ क्या, लौ किन भन त?
त्यो त एकदमै हुन्छ के सबिन, बरु सुन न, यसपालिको चाडपर्वमा हुन सक्ने कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि र सुरक्षित तरिकाले चाडपर्व मनाउनका लागि किशोर किशोरी तथा युवाले के गर्न सक्छन् वा के गरिरहेका छन् भनेर नि बुझ्न मन लाग्यो के मलाई त।
ल करुणा जिग्री, पनि बुझ्न मन लागेको कुरा त बुझिहाल्नुपर्छ के। दोलखाको हाम्रो सामुदायिक सञ्चारकर्मी जिग्री विमला बुढा थोकीले त्यहाँका किशोर किशोरी तथा युवा जिग्रीसँग यही विषयमा कुराकानी गरेर उहाँको आवाज रेकर्ड गरेर पठाउनु भएको छ। बरु म तिमीलाई र हाम्रो जिग्रीलाई सुनाइहाल्छु, हुँदैन?
आहा सबिन हो र, हुन्छ हुन्छ सुनाइहाल नि त।
नमस्ते, मेरो नाम इन्दिरा बस्नेत, म सुनसानी भदौरेबाट बोल्दैछु। हामी यस्तो चाडबाड आउँदैछ, भिडभाड गर्नु हुँदैन, मास्क लगाउनु पर्छ। कोही व्यक्तिहरू नचिनेको मान्छेहरू काठमाडौँबाट आएका कहीँ घुमेर आएका व्यक्तिहरूसँग हामीले भेट्नु हुँदैन। सबै नियमहरू पालना गर्नुपर्छ। हामी सबै युवा युवतीहरू सबै जाने बुझेका मिलेर सबै गाउँमा हल्ला फैलाउनु पर्छ र हामी आफै सचेत, आफै अरूलाई बचाउने र आफू बच्ने, सबै हामी आफै सचेत भएर बाँच्नुपर्छ।
नमस्ते, मेरो नाम हिरालाल बरल, मेरो घर यता पिगी गाउँपालिका वडा नम्बर 2 वराङ। मेरो भूमिका चाहिँ जस्तो भिडभाडमा नजाने, भिडभाडमा जानु नै परेदेखि यसो मास्कको प्रयोग गर्ने, जस्तै कुनै बाहिर भिडभाडमा जानुभन्दा अगाडि सेनिटाइजरहरू प्रयोग गर्ने, 20 सेकेन्डसम्म साबुन पानीले हात धुने, त्यो सामाजिक दूरी कायम गर्ने, विदेशबाट अथवा बाहिरी व्यक्तिबाट भन्दा अपरिचित व्यक्तिहरू हुन्छन् उहाँहरू व्यक्तिहरूलाई चाहिँ जस्तै हामीले हात नमिलाउने, बरु टाढैबाट बोल्ने, अङ्गमाल नगर्ने। हाम्रो गाउँघरतिर चाहिँ कतिपय मानिसहरू हुनुहुन्छ कोही मास्कको प्रयोग नगर्ने हुनुहुन्छ, त्यो चाहिँ अब कोरोना के हो भन्ने जस्तो हुनुहुन्छ। जस्तै कोही त भन्नुहुन्छ हामी पहिलाका मानिसहरू त हौ, हामीलाई त्यस्ता कस्ता कस्ता रोग त हामीले पचायौँ, अब यो कोरोना भन्ने के हो, त्यस्तो पनि भन्छन्। तर हामी जस्तो युवाहरूले चाहिँ गाउँ घरमा रहेका ती जस्तो नबुझ्नेहरू हुनुहुन्छ नि, उहाँहरूलाई चाहिँ हामीले कोरोना भाइरस भनेको यस्तो हो, जस्तै होइन अपरिचित व्यक्तिहरूसँग भेटभाट नगर्ने, यदि तपाईँहरू भेटभाटमा जानुहुन्छ भने मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने जनचेतनाहरू भन्नुपर्छ।
नमस्ते, मेरो नाम दिपा बस्नेत, म गौरीशङ्कर गाउँपालिका तिन झ्याकु बस्छु। र यस्तै हो, कोरोना भाइरसको महामारी धेरै नै बढिरहेछ। हामी युवा साथीहरूले चाहिँ अलि गाउँघरको बस्ने मान्छेहरूलाई चाहिँ
नमस्ते, मेरो नाम विकास खड्का, घर खोलाखा। अब विशेष त अब यो कोरोना महामारीले गर्दाखेरि अब यसपालिको खासै अब चाडबाड पनि त्यति नरमाइलो त हुने नै भयो। तैपनि अब हामी युवाहरूले यसबारे चाहिँ अब आफ्नै घर परिवारमा भयो वा समुदायमा भयो अब जनचेतना फैलाउन सक्छौँ होइन। अब चाडबाडको बेला अब आफ्नै परिवारलाई सम्झाउने होइन, आफ्नै परिवारभित्र मात्रै रहेर एकदम चाडपर्व मनाउने अन्त न कहीँ नजाने एकदम अब युवाहरू नै त हो अहिलेको अब भेला जम्मा हुने होइन। अब त्यो भेला जम्मा नहुने चाहिँ आफ्नै परिवारभित्र रहेर पनि चाडबाड मनाउने त्यस्तै गर्नुपर्छ भन्नुपर्छ है त। मास्क लगाउने, सेनिटाइजर लगाउने होइन, अब चाडबाड मनाउँदा पनि एकदम सामाजिक दूरी कायम गरेर अब मास्क प्रयोग गर्ने अनि सेनिटाइजर प्रयोग गर्ने, त्यो प्रयोग गरेर चाडपर्व मनाउन सक्यो भने त्यो झन् राम्रो हुनसक्छ। म यस्तै अब जनचेतना फैलाउने, अब हामी जस्तै युवाहरूले अब सामाजिक दूरी कायम गरेर चाडपर्व मनाउने, अब समुदायमा त्यति भेला नहुने, आपसमा अब आफ्नै परिवारभित्र रहेर चाडपर्व मनाउने भन्न चाहन्छु। मेरो भूमिका यस्तो रहेको छ भन्न चाहन्छु।
चाडपर्वको समयमा कोरोना भाइरसको जोखिम फैलिन नदिनको लागि किशोर किशोरी तथा युवाले खेल्न सक्ने भूमिकाको बारेमा जानकारी गराइदिनु भएकोमा सबै जिग्रीलाई र जिग्रीको यति राम्रो विचार सङ्कलन गरेर पठाउनु हुने हाम्रो सामुदायिक सञ्चारकर्मी जिग्री बिमला बुढा थोकीलाई धेरै धेरै धन्यवाद।
र उहाँहरूले भन्नुभयो जस्तै हामी किशोर किशोरी तथा युवाले चाडपर्वको समयमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन र सुरक्षित तरिकाले चाडपर्व मनाउनको लागि गाउँघरमा जनचेतना फैलाउने, भिडभाड नगर्न, समूहमा जम्मा भएर नबस्नका लागि मानिसहरूलाई आग्रह गर्ने, स्थानीय तहले भाइरसको संक्रमण नियन्त्रणका लागि गरिरहेको प्रयासलाई प्रोत्साहन गर्ने पनि त गर्न सक्छौ नि।
हो नि करुणा जिग्री, त्यो बाहेक भनेको आफ्नो स्वास्थ्यको ख्याल गर्दै आफ्नो परिवारका अन्य सदस्यलाई सरसफाइमा ध्यान दिन लगाउने, संक्रमणको बढी जोखिम हुने व्यक्ति जस्तै कि बालबालिका, ज्येष्ठ नागरिकहरू, गर्भवती महिला, बिरामी आदिको विशेष ख्याल गर्ने पनि त गर्न सक्छौ नि, हो कि भन न करुणाजी?
हो नि सबिन, र त्यो सँगसँगै नि साथी, यदि कोही संक्रमित भइहाल्नु भयो भने पनि उहाँहरूलाई घृणाको दृष्टिले नहेर्ने, मित्रवत व्यवहार कायम गर्ने, स्वस्थ रहनका लागि हौसला दिने पनि त गर्न सक्छौ नि, ल हो कि भन त?
हो नि करुणा झिरी, त्यही भएर झिरी यसपालि चाडपर्व संयमित भएर मनाऊ, कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको स्वास्थ्य मन्त्रालय लागू गरेका नियमहरू पूर्ण रूपमा चाहिँ पालना गरौँ।
सही हो सबिन, बरु सुन न, यसै सन्दर्भमा रहेर हाम्रो प्यारो प्यारो साथीलाई यो हप्ताको भिओआई प्रश्न नै सोधौ न, हुँदैन?
भइहाल्छ नि करुणा झिरी। र झिरी, यो हप्ताको भिओआई प्रश्न रहेको छ, तपाईँको विचारमा चाडपर्वमा बढ्न सक्ने कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न के गर्नु पर्ला?
प्रश्न फेरि एकपटक भन्छौ, तपाईँको विचारमा चाडपर्वमा बढ्न सक्ने कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न के गर्न सक्छौ?
र जिग्री, यो प्रश्नमा तपाईँलाई लागेको रचनात्मक विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा जानुहोस्, VOY टाइप गरेर एउटा स्पेस दिएर आफ्नो नाम र ठेगाना सँगै आफ्नो विचार सरल लेखेर पठाउन सक्नुहुन्छ हाम्रो पैसा नै नलाग्ने टोल फ्री SMS नम्बर 3440
पक्कै पनि।
हरेक वर्ष जस्तै यो वर्ष पनि हाम्रो स्थानीय तहले आफ्नो आर्थिक वर्षको बजेट तथा कार्यक्रम ल्याए भन्ने सुन्छु, तर कोरोना महामारीको कारणले के कस्ता कार्यक्रम बनाए भन्ने चाहिँ थाहा भएन के? तिमीलाई केही थाहा छ गोविन्द?
मलाई पनि थाहा छैन, म त झन् महामारीले गर्दा कहीँ गएकै छैन।
हामी जस्ता युवालाई त थाहा छैन भने अरूलाई झन् के थाहा होला राई? लौ न, यसका बारेमा बुझौँ न, हुन्न?
हुन्छ, बुझ्न त बुझ्ने, कसरी पो होला खै, कोरोनाको डर उस्तै छ।
यस्तो कुरा बुझ्न पनि कोरोना भनेर हुन्छ भने सामाजिक दूरी कायम गरेर मास्क र सेनिटाइजरको प्रयोग गरेर सम्बन्धित निकायमा जान सकिन्छ नि। त्यो गर्न नसके पनि सम्बन्धित व्यक्ति जस्तै वडा अध्यक्ष, सूचना अधिकृतलाई फोनबाट नै सोध्न सकिन्छ। अचेल त सबै स्थानीय तहको वेबसाइट हुन्छ अरे, त्यहाँ नि हेरौँला, फोनबाटै पनि सोधौँला, तर जानकारी त लिनु पर्यो नि, होइन र?
हो हामी युवाले स्थानीय तहले ल्याएको बजेट तथा कार्यक्रममा चासो राखेर सही कार्यान्वयनका पहल गर्नु सामाजिक दायित्व हो। आउनुहोस् मेरो पालिका मेरो चासो अभियानमा सहभागी बन्नुहोस्। तपाईँको स्थानीय सरकारले युवाका लागि ल्याएका कार्यक्रम के छन् त यदि थाहा छ भने हामीलाई जानकारी गराउनुहोस् र तपाईँहरू मध्ये उत्कृष्ट उत्तर पठाउनु हुने 3 जनाले मासिक रु 500 को रिचार्ज जित्नुहुनेछ।
त्यसका लागि एनटिसी प्रयोगकर्ताले हाम्रो पैसा नलाग्ने फोन नम्बर 1660100459 र एन्सेल प्रयोगकर्ताले 9801571029 फोन गरी आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुनेछ।
मेरो पालिका मेरो चासो
प्रश्न सोधौ जवाफ देइता खोजौ।
अब कार्यक्रमबाट बिदा माग्ने बेला पनि भयो।
ल सबिन, कस्तो बिदा माग्ने कुरा गरेको के तिमीले? अब दसैँको माहौल छ, हाम्रो प्यारो प्यारो साथीलाई दसैँको शुभकामना दिनु परेन
भनेपछि तिमीलाई याद रहेछ।
कस्तो कुरा गरेको के सबिन तिमीले पनि? अब याद त हुनु परिहाल्यो नि, हाम्रो साथीलाई शुभकामना नदिए त कसरी दसैँ मनाउने भन त।
हो नि करुणाजी, मैले त तिमीले सम्झेको छ कि छैनौ भनेर चेक मात्र गरेको हो के?
होला नि खुबै, बरु बिर्सेको थिएँ भनेर स्वीकार गर के सबिन।
ल भो, त्यस्तो कुरा चाहिँ नगर हेर करुणा जिग्री, बरु फटाफट हाम्रो जिग्रीलाई दसैँको शुभकामना दिइहाल।
हुन्छ हुन्छ सबिन। कार्यक्रम सुन्दै गर्नु भएको साथी, यस वर्षको विजय दशमी 2077 को अवसरमा यहाँलाई धेरै धेरै शुभकामना। यहाँको जिन्दगी फलोस् फुलोस् र स्वस्थ तरिकाले सुरक्षित भएर दसैँ मनाउन पाउनुहोस्। र दसैँ मनाइरहँदा नि आफ्नो स्वास्थ्यको ख्याल त गर्नुपर्छ नि, सँगसँगै आफ्नो परिवारको स्वास्थ्यमा पनि ख्याल दिउँ, भिडभाड नगरौँ र सुरक्षित र समयमित भएर दसैँ मनाउने भन्छौँ है।
पक्कै पनि। र जिग्री, मेरो तर्फबाट पनि यो वर्षको दसैँको लागि चाहिँ तपाईँलाई धेरै धेरै शुभकामना छ है। र मेरो तर्फबाट तपाईँ सबैजना शुभकामना, सँगसँगै तपाईँको परिवारमा कोही पनि कोरोना संक्रमित हुन नपरोस्, हुन्छ नि, कसैको पनि पिसिआर टेस्ट गर्न नपर्ने होस् होइन, कसैलाई रुगा खोकी यताउता नलागोस्, सबैजना स्वस्थ भएर चाहिँ बाँचौ। र चाँडै भन्दा चाँडै हामीले चाहिँ जसरी दुर्गा माताले चाहिँ राक्षसहरूमाथि विजय पाउनु भएको थियो, त्यसरी नै हामीले कोरोनामाथि विजय पाऊ, ह्याप्पी दसैँ भनेर भन्न चाहन्छु है जिग्री।
सबिन, हामीले साथीलाई शुभकामना त दिइहाल्यौँ, अब रसिक र सविताले पनि आफ्नो शुभकामना रेकर्ड गरेर पठाएका छन्, बरु त्यो पनि सुनिहालौँ।
हुन्छ हुन्छ करुणा। ल सविता रसिक, तिमीलाई रेकर्ड गरेर पठाएको कुराहरू बजाउ त।
नमस्ते छ है साथी, म तपाईँको आफ्नै हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता। पक्कै पनि सबैजना साथीहरू सन्चै हुनुहुन्छ होला। 2077 सालको बडा दसैँ पनि नजिकिँदैछ, सबैजना दसैँ कसरी मनाउने होला, के गर्ने होला भनेर सोच्दै पनि हुनुहुन्छ होला। कतिजना साथी त दसैँको रमझममा लागि पनि सक्नु भएको छ होला। दसैँ हो, वर्ष दिनमा आउने चाडबाड हो भनेर चाहिँ यताउता जाने, आफन्त इष्टमित्रकोमा जाने, टिका ग्रहण गर्ने काम चाहिँ नगरौँ, किनकि मेरो त नजिकको मान्छे हो, उसकोमा त जानै पर्छ भन्ने सोच राखेर हामी टिका ग्रहण गर्न गयौँ भने हाम्रो कारणले उहाँहरू जोखिममा आउन सक्नुहुन्छ। त्यसैले चाहिँ घरभित्र बस्नुहोस्, कतै पनि नजानुहोस्, आफ्नै घरको परिवारभित्र मात्र टिका लगाउनुहोस्, जसरी मैले गर्दैछु हो त्यसरी नै तपाईँले पनि आफ्नो बडाको आशीर्वाद चाहिँ घरभित्रै लिनुहोस् भन्दै बडा दसैँ 2077 धेरै 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 शुभकामना। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्, तर लापरवाही गर्ने काम चाहिँ गर्दै नगर्नुहोस् है साथी।
नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी, म तपाईँको आफ्नै साथी रसिकको तर्फबाट। नेपालीहरूको महान चाड बडा दसैँ पनि आइसक्यो, दसैँलाई मजाले सेलिब्रेट गर्ने सोचमा हुनुहुन्छ होला। सेलिब्रेट त गर्नुहोस्, तर आफ्नै घरमा बसेर गर्नुहोस्, किनभने COVID-19 को संक्रमण दिन प्रतिदिन बढिरहेको छ। आफ्नो कारणले अरूलाई असुरक्षित नबनाउनु होला, जहाँ हुनुहुन्छ त्यहीँ बसेर दसैँ मनाउनु होला है त।
साथी, फेरि पनि तपाईँलाई 2077 सालको दसैँको धेरै भन्दा पनि धेरै शुभकामना। संयमित भएर सुरक्षित साथ दसैँ मनाउनु होला भन्दै आजको लागि भने कार्यक्रम साथीसँग मनका कुराका सबै साथीहरू सविता र रसिक सँगै म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा
र म तपाईँको आफ्नै हँसिलो रसिलो अनि चिटिक्क परेको जिग्री सविन पनि बिदा माग्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला, ह्याप्पी दसैँ।